घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। सहकर्मी विजयालक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेय। शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको साइपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण आज सुदूरपश्चिम क्षेत्र प्रभावित।
सुदूरपश्चिम प्रदेश सरकारले टोल टोलमा कमिसनका योजना बाँडेको कैलालीको धनगढी उपमहानगरपालिकाका मेयरको आरोप।
कञ्चनपुरको लालझाडी गाउँपालिकाद्वारा चालु आर्थिक वर्षको अधिकांश बजेट सडक निर्माण, शिक्षा र स्वास्थ्यमा खर्च।
कैलालीको त्रिनगर भन्सार नकाउँदै नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि।
बझाङको थरा गाउँपालिका मालुबेलाका स्थानीय बिजुली पाएपछि हर्षित।
शान्ति सुरक्षाको अवस्था कमजोर हुँदै गएको भन्दै सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
र नेपालमा पहिलो पटक महिला गोल्ड कप फुटबल प्रतियोगिता कैलालीको धनगढीमा हुने।
अनि कहिले? अहिले नै।
अझै सुरसार छैन। अनि कहिले त?
अहिले त नै।
होइन, अनि कहिले त?
अहिले त नै।
अनि कहिले हो त?
कहिले हो त अनि?
अहिले त नै।
कति सोध्या होलान्?
आ बुढा, सोध्ने सोध्दै गर्छन्। हाम्रो योजना छँदैछ, लैन।
सोध्नेले सोध्दै गर्छन्, तर पहिले आफ्नो सपना पुरा गरेर मात्र नयाँ सपनाको जन्म दिउँ। उपयुक्त समयमा बच्चा जन्माउनको लागि परिवार नियोजनका साधन प्रयोग गरौँ। आफूलाई उपयुक्त हुने परिवार नियोजनका साधनबारे परामर्श लिन स्वास्थ्य संस्था जाउँ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र USAID र सुआहारा
भन्छिनामा परिवारकै स्वास्थ्यका लागि।
अब समाचारक्रम विस्तारमा। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण आज सुदूरपश्चिम क्षेत्र पनि प्रभावित बनेको छ। खास गरी रोजगारी गरेर भारतबाट नेपाल फर्कनेहरू र लामो गन्तव्यमा निस्कने यात्रुहरू अल्पत्र परेका थिए। सरकारसँग रुष्ट हुनेहरूले गाडी बन्द गरेर जनतालाई दुःख दिन भन्दा सरकारसँग गएर कुरा गर्नुपर्ने भारतबाट नेपाल फर्कदा अल्पत्रमा परेका यात्रुहरूले बताएका छन्। विरोध जनाउने बन्दकर्ताले बन्दको विकल्प खोज्नुपर्ने उनीहरूको भनाइ छ। प्रतिबन्धित नेकपा विप्लवको बन्दका कारण यात्रु मात्र होइन व्यवसायहरूले पनि घाटा बेहोर्नु परेको बताएका छन्। बन्दले बजार क्षेत्र सुनसान भएपछि व्यापार घटेको बताएका हुन्। भोजपुरमा प्रहरी कारवाहीमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरे मारिएपछि सरकारसँग बदला लिने चेतावनी दिएका महासचिव नेत्रविक्रम चन्द विप्लव समूहले आज नेपाल बन्द आह्वान गरेको थियो, जसको प्रत्यक्ष असर सर्वसाधारण र व्यापारीमा परेको थियो। बन्दका कारण सुदूरपश्चिमबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका थिएनन्। बजार पूर्ण रूपमा बन्द रहेको थियो।
कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुख निरपबहादुर रोडले सुदूरपश्चिम प्रदेश सरकारले टोल टोलमा कमिसनका योजना बाँडेको आरोप लगाउनु भएको छ। प्रेस युनियनको 28 स्थापना दिवसको अवसरमा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मेयर ओडले सो कुरा बताउनु भएको हो। प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा आएर धनगढी उपमहानगरपालिकाकै ओडावडामा समेत कमिसनका योजना बाँडेको उहाँले बताउनुभयो। उहाँले 20 लाखका योजना दिएर 5 लाखको काम गर्दै बाँकी रकम कमिसन खाने गरी योजना वितरण गरिएको गम्भीर आरोप लगाउनुभयो। उहाँले स्थानीय तहसँगको कुनै समन्वय बिना नै योजना वितरण गर्दा अहिले कार्यान्वयनमा पनि समस्या आइरहेको बताउनुभयो। प्रदेश सरकारले आर्थिक वर्षको 2 महिना मात्रै बाँकी रहेको अवस्थामा बजेटको अख्तियारी दिएपछि बजेट खर्च गर्न समस्या समेत भइरहेको उहाँको भनाइ छ। वर्षका 10 महिना ढुक्क बसेको प्रदेश सरकारले अब समय सकिने बेला बजेटको अख्तियारी दिएपछि खर्च हुनेमा भने आशंका बढेको उहाँले बताउनुभयो। प्रदेश सरकारले सुदूरपश्चिमका 88 तहमध्ये 64 वटालाई सिप सम्पूरक अनुदानतर्फ 38 करोड 13 लाख र विशेष अनुदानतर्फ 26 करोड 18 लाखको अख्तियारी वैशाखमा दिएको थियो। यस्तै प्रदेशको मन्त्री परिषदको बैठकबाटै आर्थिक वर्षको अन्त्यतिर झन्डै 450 योजना छनौट गरी कार्यान्वयनको चरणमा समेत लगिएको जनाइएको छ।
कञ्चनपुरको लालझडी गाउँपालिकाले यस चालु आर्थिक वर्षको अधिकांश बजेट सडक निर्माण, शिक्षा र स्वास्थ्यमा खर्च गरेको छ। चालु आर्थिक वर्ष 2075-76 लागि कुल बजेट 27,91,300,000 बजेट ल्याएको गाउँपालिकाले गाउँपालिकाको अधिकांश बजेट सडक निर्माण, शिक्षा र स्वास्थ्यमा खर्च गरेको गाउँपालिकाका अध्यक्ष मदन सेन बडाएकले बताउनुभयो। गाउँपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्म 80% बजेट खर्च गरिसकेको बताउँदै उहाँले आर्थिक वर्षको अन्त्यसम्ममा 100% बजेट खर्च गर्ने लक्ष्य रहेको बताउनुभयो। गाउँपालिकाले ल्याएको बजेटको पूर्वाधारतर्फको बजेट फ्रिज नजाने बताउँदै उहाँले कर्मचारी अभावका कारण सामाजिक क्षेत्रका लागि छुट्याएको बजेट भने खर्च गर्न समस्या भएको बताउनु भएको हो। 6 वडाहरू रहेको जलालझडी गाउँपालिकाले यस चालु आर्थिक वर्षमा पुनर्वास नगरपालिकादेखि टाँडागाईसम्म 16 किलोमिटर सडक निर्माण गरेको जनाएको छ। सङ्घीय सरकारबाट युवा स्वरोजगारका लागि ₹19,00,000 रकम आएकाले गाउँपालिकाले गाउँपालिकामा रहेका अति विपन्न र गरिब 82 युवाहरूलाई 30 दिनको रोजगारी दिनका लागि तथ्याङ्क सङ्कलन गरिसकेको छ। अब सङ्कलित तथ्याङ्कका आधारमा गाउँपालिकाको सडक निर्माण तथा मर्मत, विद्यालय मर्मत, स्वास्थ्य संस्था मर्मत लगायतका क्षेत्रहरूमा गाउँपालिकाले युवाहरूलाई रोजगार दिने भएको छ। गाउँपालिकाले यस आर्थिक वर्षमा उखु खेती गरेर नमुना काम गरेको दावी गरेको छ। प्रत्येक वर्ष कटान गरिरहेको दुधा नदीको बगरमा यस वर्ष 245 बिघामा उखु खेती गरिएको हो। लालझडी गाउँपालिकामा शिक्षामा धेरै पछाडि परेकाले शिक्षाको विकासका लागि भन्दै गाउँपालिकाले देशका विभिन्न नमुना विद्यालयको भ्रमणका लागि गाउँपालिकामा रहेका विद्यालयका प्रधानाध्यापकहरूलाई, शिक्षा शाखाका कर्मचारीहरूलाई पठाइएको र अब गाउँपालिकाले पनि नयाँ तरिकाले शिक्षाको विकासका लागि काम गर्ने गाउँपालिकाका अध्यक्ष बडाएकले बताउनुभयो। थारूहरूको बाहुल्यता रहेको लालझडी गाउँपालिकाले शिक्षाको विकासका लागि आगामी आर्थिक वर्षमा विशेष प्राथमिकता दिएर बजेट छुट्याउने उहाँले बताउनुभयो।
नेपाल प्रेस युनियनको 28 स्थापना दिवसको अवसरमा युनियनसँग आबद्ध सञ्चारकर्मीहरूले पेसागत हक हितका लागि लड्ने बताएका छन्। आज धनगढीमा प्रेस युनियन कैलाली शाखाले आयोजना गरेको कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरूले यति बेला सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक विरुद्ध सबैले एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य दिलीराज पन्तले नेपाल प्रेस युनियनको 28 स्थापना दिवसका अवसरमा युनियनसँग आबद्ध सम्पूर्ण सञ्चारकर्मीहरूलाई शुभकामना प्रदान गर्नुभयो। उहाँले नेपाली काङ्ग्रेसको भातृ संगठनको रूपमा रहेको प्रेस युनियनले आगामी क्रियाकलाप सक्रिय रूपमा अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो। कार्यक्रममा बोल्दै सांसद पन्तले नेपाली काङ्ग्रेस पार्टीका कमी कमजोरीलाई निहाल्दै सुधारका लागि प्रेस युनियनले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका विशिष्ट अतिथि तथा धनगढी उपमहानगरपालिकाका मेयर निरपबहादुर ओडले लोकतन्त्रवादी पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनले सक्रिय रूपमा काम गरिरहेको बताउनुभयो। कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जगत साउदले युनियनसँग आबद्ध सञ्चारकर्मीहरूले एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। श्रमजीवी र व्यावसायिक पत्रकारहरूका हक हितका लागि लड्ने एकमात्र संगठन प्रेस युनियन भएको उहाँले दावी गर्नुभयो। संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय सचिव टिएन जोशीले यति बेला प्रेस युनियनको अगाडि सबैभन्दा ठूलो मुद्दा सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकलाई रोक्नुपर्ने बताउनुभयो। नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य कर्ण शाहले वर्तमान सरकारले मिडिया सम्बन्धी ल्याएका अधिकांश कानुन संहिता विरोधी भएको बताउनुभयो। पत्रकारले फोटो खिच्दा अनुमति लिनुपर्ने व्यवस्था अमान्य भएको भन्दै यसलाई सरकारले कार्यान्वयनमा ल्याउन नहुने धारणा राख्नुभयो। नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तीर्थराज उपाध्यायले अहिले सरकारले सञ्चारकर्मीलाई द्वन्द्वकालमा भन्दा पनि बढी दुःख दिइरहेको आरोप लगाउनुभयो। प्रेस युनियन कैलाली शाखाका पूर्व अध्यक्ष टेकराज जोशीले सम्पूर्ण सञ्चारकर्मीहरूका पेसागत हक हित र प्रेस स्वतन्त्रताको ग्यारेन्टी वर्तमान सरकारले गर्नुपर्ने बताउनुभयो। पत्रकार महासङ्घ कैलालीका कोषा अध्यक्ष हिमाल जोशीले लोकतन्त्रवादी पत्रकारहरूको साझा संस्थाको रूपमा रहेको नेपाल प्रेस युनियनले निरन्तर पत्रकारका हक हितमा काम गरिरहेको बताउनुभयो। नेपाल राष्ट्रिय पर्यटन पत्रकार महासङ्घ कैलालीका अध्यक्ष भीम चौधरीले पत्रकारहरूको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न सबै सञ्चारकर्मी एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। नेपाल फोटो पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष विवेक नागरीले अहिलेको सरकारले प्रेसलाई कुण्ठित गर्नतर्फ अग्रसर रहेको आरोप लगाउनुभयो।
विगत दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चारमा नआउँदा कञ्चनपुरवासीहरूलाई हवाईमार्ग भएर काठमाडौँ जान निकै समस्या भएको छ। यसका साथै विमानस्थल सञ्चार नहुँदा कञ्चनपुरको व्यापार व्यवसाय र पर्यटनमा समेत नकारात्मक असर परेको छ। यसको सञ्चालनका लागि पहल पनि नगरिएका होइनन्। थप जानकारी सुनाऊ यो रिपोर्टबाट।
ओ सरिता, यसपाला कफी कहाँबाट किन्ने हो?
किन चिन्ता गर्छौ? हाम्रै कैलाली अतरियामा नेपाल कापी उद्योग खुलेछ नि। त्यहाँ त अत्याधुनिक मेसिनद्वारा आफ्नै उद्योगमा तयार पारेका कापी र कागज पाइन्छन्।
अनि के सस्तो पनि छ त?
एकदमै, अरू कापीहरूको तुलनामा सस्तो अनि सुलभ पाइन्छ।
अनि हामीले कहाँबाट पाउने कापी?
दह स्कुलको पश्चिम कैलाली अतरियामा नेपाल कापी उद्योग खुलेछ नि, हो त्यही सम्पर्क गर न।
प्रोप्राइटर अनिरुद्र जोशी, फोन नम्बर 091-550-759। नर्सरीदेखि कलेजसम्मका कापी उत्पादनका साथै स्टेसनरी सम्बन्धी सम्पूर्ण कापी अनि कागज थोक तथा खुद्रा मूल्यमा उपलब्ध छ।
विगत दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चारमा नआउँदा कञ्चनपुरवासीहरूलाई हवाईमार्ग भएर काठमाडौँ जान निकै समस्या भएको छ। यसका साथसाथै विमानस्थल सञ्चार नहुँदा कञ्चनपुरको व्यापार व्यवसाय र पर्यटनमा समेत असर परेको छ। यसको सञ्चालनका लागि पहल पनि नगरिएका होइनन्। थप जानकारी सुनाऊ यो रिपोर्टबाट।
अब यो विमानस्थल त सञ्चालन हुनुपर्छ, किनभने अहिले पनि हामी कञ्चनपुरबाट महेन्द्रनगरबाट दुईवटा गाडी दैनिक विमानस्थल धनगढीको लागि 55 किलोमिटर पार गरेर त्यहाँ पुग्नुपर्ने अवस्था छ। त्यति रेसियोमा मान्छेहरू यहाँ छन्, काठमाडौँ जाने मान्छेहरू।
उहाँ हुनुहुन्थ्यो नागरिक समाज कञ्चनपुरका संयोजक भवराज रेग्मी। कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालन हुन अति आवश्यक रहेको बताउँदै, विगत दुई दशकदेखि मझगाउँ विमानस्थल बन्द रहँदा कञ्चनपुरवासीहरू हवाई मार्ग भएर काठमाडौँ जान कैलालीको गेटा विमानस्थल पुग्नुपर्ने अवस्था छ। गेटा विमानस्थल पुग्न पनि कञ्चनपुरबाट 500 रुपियाँ भाडा लाग्छ भने 55 किलोमिटर बाटो पार गर्नुपर्ने अर्को समस्या छ, जसले गर्दा हवाई मार्ग भएर काठमाडौँ जाने कञ्चनपुरवासीलाई निकै समस्या हुने गरेको छ। यसका साथसाथै मझगाउँ विमानस्थल बन्द हुँदा प्रत्यक्ष रूपमा कञ्चनपुरको व्यापार व्यवसाय र पर्यटनमा समेत असर परेको छ। बन्द रहेको विमानस्थल सञ्चालनका लागि उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले के पहल गर्दैछ त? कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ल।
उद्योग वाणिज्य संघको विविध एजेन्डा मध्ये एउटा यो महत्वपूर्ण नम्बर 1 र 2 पर्ने एजेन्डाको रूपमा हामीले लिएका छौँ, र हाम्रो जहिले पनि मागपत्र ज्ञापन पत्रमा चाहिँ कञ्चनपुरको विमानस्थल जो अहिले बन्द रहेको विमानस्थल सुचारू हुनुपर्छ भनेर हामीले एजेन्डाको रूपमा लिएका छौँ। यसको सँगसँगै 2052 सालदेखि कञ्चनपुर उद्योग वाणिज्य संघले निजी क्षेत्रको तर्फबाट औद्योगिक क्षेत्र स्थापना गर्नुपर्छ, महाकालीमा 4 लाइनको पुल बनाइनुपर्छ भन्ने एजेन्डा सँगसँगै यो एयरपोर्ट पनि सञ्चालन हुनुपर्छ भन्ने एजेन्डा थियो, र जसमध्ये 2 एजेन्डा चाहिँ हाल नेपाल सरकारले सम्बोधन गरेर केही कार्य थालनी भइसकेको अवस्था छ, र अहिले आएर कञ्चनपुर उद्योग वाणिज्य संघको सबभन्दा नम्बर 1 एजेन्डा चाहिँ यो एयरपोर्ट सञ्चालन हुनुपर्छ भन्ने हाम्रो माग हो। त्यसका लागि हामीले नेपाल सरकारका जति पनि स्थानीय 3 तहका नेताजीहरूलाई हामीले गरेका छौँ, र हाम्रो ज्ञापन पत्रदेखि हाम्रो माग पत्रको पहिलो एजेन्डाको रूपमा रहेको छ।
कञ्चनपुरको बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनका लागि कञ्चनपुरबाट निर्वाचित प्रतिनिधि सभाका सांसद डाक्टर दीपक प्रकाश भट्टले पनि पहल गरिरहेको बताउनु भएको छ। उहाँले संघीय सरकारको आगामी बजेटमा विमानस्थल सञ्चालनका लागि पनि पहल गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाका सांसद डाक्टर दीपक प्रकाश भट्ट।
त्यो क्षेत्रको निर्वाचित जनप्रतिनिधिका हिसाबले मैले योजना यसपालि त्यसमा बजेट पढ्नुपर्छ, यसपालि कम्तीमा त्यसलाई टर्मिनल भवन बिल्डिङ बनाउने, रनवेलाई चाहिँ कालो पत्रे गर्ने, अब तार बार गर्ने कुरा त भइ नै हाल्यो पहिलो चरणको कुरा, त्यो थोरै बजेट प्रदेशले छुट्याएको छ, त्यो काम अगाडि बढि नै रहेछ अहिले नै होइन। मूल रूपमा अझै एउटा नेपालकै नमुना एयरपोर्टको रूपमा एउटा एकाडेमी सञ्चालन गर्ने, जसमा चाहिँ भूमिस्थ सेवा हुन्छ होइन, ग्राउन्ड ह्यान्डलिङ भनेर एयरपोर्टको सेवा हुन्छ होइन, एयर ट्राफिक कन्ट्रोलको सेवा हुन्छ, र अरू पनि एयर होस्टेस र स्टेवर्ड्सहरूको पनि ट्रेनिङ इन्स्टिच्युट चलाउने गरी नेपाल वायुसेवा निगमको एकाडेमी सहित त्यो सञ्चालन गर्नुपर्छ भनेर मैले सम्बन्धित मन्त्रालयमा छलफल चलाएको छु। एयरपोर्टलाई सञ्चालनका लागि अगाडि बढाउनु पर्ने केही कामहरू अवश्य अगाडि बढाउँछौँ। अब यही वर्ष कम्प्लिट हुन्छ कि हुँदैन त्यो अहिले भन्न सकिने अवस्था भएन।
बन्द रहेको मजगाउँ विमानस्थल सञ्चालनका लागि समय समयमा विभिन्न दबावमूलक समूहहरू पनि गठन भएकै छन्। कञ्चनपुर वासीहरूले पनि विमानस्थल सञ्चालन हुनुपर्छ भन्ने चाहना राखेका छन्। सम्बन्धित सरकारवाला निकायले पनि विमानस्थल सञ्चालनका लागि पहल गरिरहेकै छन्। फेरि पनि विमानस्थल सञ्चालनमा ढिलाइ हुनुको मुख्य कारण के हो त, त्यो भने जान्न आवश्यक छ। शुक्लाफाटा समाचारका लागि विजया लक्ष्मी गुरुङ। समाचारमा उपालो भएको छ श्रोता विचारको। अन्नको भण्डार मानिने सुदूरपश्चिमका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आजभोलि अन्न उत्पादनमा ह्रास आउँदै गएको छ। जसले गर्दा भारतबाट प्रत्येक वर्ष खाद्यान्न आयात, तरकारी, फलफुल र मसलाजन्य पदार्थको आयात बढ्दै गएको भन्सार कार्यालयहरूले जनाएका छन्। यसैबीच आज हामीले भारतबाट आयात हुने खाद्यान्न लगायत तरकारी, फलफुल र मसलाजन्य आयातमा कमी ल्याउन के गर्नु पर्ला भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार
भावनाबाट नै देशमा उत्पादन गर्नु पर्यो। सरकारले पनि अब राम्रोवाला बिउ वितरण गर्नु पर्यो होइन, फलफुलको लागि बोटहरू वितरण गर्नु पर्यो। नेपालमा उत्पादन वृद्धि गरेपछि फेरि आयात कम हुनु पर्यो।
नन्दा जोशी, यही उत्पादन गर्नु पर्यो। सरकारले त्यसमा कृषकलाई लगानी दिनु पर्यो, नयाँ नयाँ बिउ बिजन दिनु पर्यो, सेवाहरू दिनु पर्यो। जनताले पनि त्यसमा हामीले गर्नै पर्छ भनेर सोच्नु पर्यो।
शिवराज भट्ट, उत्पादनमा सरकारको तर्फबाट पनि केही लगानी, आर्थिक सहयोगमा अब कृषकहरूलाई त्यो पनि हुनु पर्यो। कृषकहरूलाई अब अलिकति उर्वरा शक्ति सिकाउनु, त्यसमा पनि ध्यान दिनु पर्यो। मल भयो जस्तो जल भयो होइन, त्यहाँबाट आउँदैन, बजार पनि पाउनु पर्यो, भाव पाउनु पर्यो।
प्रकाश चन्द्र जोशी हो। नेपालमा उत्पादन हुनु पर्यो नि पहिले त, जे चिज पनि अब इन्डियाबाट आयात हुन्छ त्यसको लागि अब नेपालमा उत्पादन हुनु पर्यो। नेपालमा प्रशस्त मात्रामा उत्पादन भएपछि त्यसपछि आए एटोमेटिकै बन्द
भयो। नेपालमै उत्पादन गर्न सक्नु पर्यो, बाहिरबाट बाध्यबाट ल्याउनै पर्छ, आफ्नै ठाउँ उत्पादन गरेको राम्रो हुने। इन्डियाबाट आयो भने अलिक केही मात्रामा भए पनि सस्तो हुने भयो त्यो। सरकारले पनि अब मूल्यमा पुगेछ समायोजन गर्न सक्नु पर्यो।
गुरु प्रसाद चौधरी हो। भारतबाट खाद्यान्न र फलफुलहरू चाहिने कम गर्नको लागि नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ। जस्तो कृषि क्षेत्रमा बिउ बिजनहरूको पहिचान गर्नु पर्यो, उन्नत जातहरू कति फल फलाउन सकिन्छ विशेष ध्यान दिनुपर्छ। आयातमा आफै कम भइहाल्छ, उत्पादन बढ्यो भने मूल्य कम हुन्छ, मूल्य कम भयो भने उपभोक्ताले यहीँ सस्तो खरिद गर्ने त हो।
दिनबहादुर विष्ट, भारतबाट आउने फलफुल खाद्यान्नको लागि बढी खाद्यान्न चाहिने सागसब्जी फलफुल आउनु पर्ने।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार तपाईँले शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको सायपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
ओ सरिता, यसपालि कपी कहाँबाट किन्ने हो?
किन चिन्ता गर्छौ? हाम्रै कैलाली अतरियामा नेपाल कापी उद्योग खुलेछ नि। त्यहाँ त अत्याधुनिक मेसिनद्वारा आफ्नै उद्योगमा तयार पारेका कापीहरू र कागज पाइन्छन्।
अनि के सस्तो पनि छ त?
एकदमै, अरू कापीहरूको तुलनामा सस्तो अनि सुलभ पाइन्छ।
अनि हामीले कहाँबाट पाउने कापी?
दह स्कुलको पश्चिम कैलाली अतरियामा नेपाल कापी उद्योग खुलेछ नि हो, त्यही सम्पर्क गर न।
प्रोप्राइटर अनिरुद्र जोशी, फोन नम्बर 091-550-759। नर्सरीदेखि कलेजसम्मका कापी उत्पादनका साथै स्टेसनरी सम्बन्धी सम्पूर्ण कापी अनि कागज थोक तथा खुद्रा मूल्यमा उपलब्ध छ।
नयाँ वर्षको शुभ आरम्भ या सुदाको अफर सँगै पाइन्छ 20% छुट।
यासुदाको टिभी र रेफ्रिजरेटरमा यो नयाँ वर्षमा 20% छुट, साथै यासुदाको हरेक सामानको खरिदमा लकी ड्र मार्फत आकर्षक उपहारहरू। पहिलो पुरस्कार सिङ्गापुर भ्रमण, दोस्रो पुरस्कार यासुदाको 65 इन्चको अल्ट्रा एचडी टिभी, तेस्रो पुरस्कार यासुदाको 1 टनको एयर कन्डिसनर। यो अफर चैत्र 15 ज्येष्ठ 15 2076 सम्म मात्र लागू हुनेछ। शर्तहरू लागू हुनेछन्। यासुदा, your complete home solution.
सुन्नुहोस् न यसो दाजी, एउटा घर बनाउने योजना थियो अनि घरको चारैतिर पर्खाल पनि बनाउनु पर्ने अनि मूल बाटोदेखि घरसम्म आउनलाई सानो पक्की बाटो पनि बनाऊ भन्ने सोच थियो, तर राम्रो खालको गिटी बालुवा भने कुन ठाउँमा पाइन्छ थाहै भएन। तपाईँलाई जानकारी छ भने भन्नुहोस् न।
ल, त्यसको लागि पनि चिन्ता गरेर हुन्छ त। भेतकोट नगरपालिका वडा नम्बर 9 सुन्दरपुरमा छ नि सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योग।
हजुर, तपाईँ पनि अत्याधुनिक प्रविधि युक्त मेसिनबाट प्रशोधित गिटी बालुवा जिरा अब बजार रेट भन्दा सस्तो मूल्यमा चाहनुहुन्छ भने सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगलाई सम्झनुहोस्।
हाम्रा उत्पादनहरू
20-40 mm,
20 mm डाउन,
12 mm डाउन,
6 mm जिरा
र 15 mm नेचुरल।
सम्पर्क सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योग, भेतकोट नगरपालिका वडा नम्बर 9 सुन्दरपुर कञ्चनपुर।
सम्पर्क नम्बर 98-5-11-40-636 र 98-58-750-098।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको भेतकोट नगरपालिकाको वडा नम्बर 6 मुसेपानीमा जथाभावी रूपमा सडकमा ग्राइबेल राखिँदा स्थानीयहरू समस्यामा परेका छन्। स्तर उन्नति भइसकेको सडकमा स्थानीय र वडा नम्बर 6 रहेको सामुदायिक वनसँग समेत सम्बन्ध नगरिकनै अव्यवस्थित तरिकाले सडकमा ग्राइबेल हाल्दा स्थानीयलाई शास्ति भएको भेतकोट नगरपालिकाको वडा नम्बर 6 रहेको गणेश सामुदायिक वनका अध्यक्ष किशन सिंह भण्डारीले बताउनुभयो। एसएनआरटी नामक संस्थाले क्षेत्र निर्धारणै नगरेर हचुवाका भरमा सडकमा ग्राइबल गर्दा स्थानीयले सुविधाको साटो शास्ति पाएको उहाँको भनाइ छ। सामुदायिक वनका उपभोक्ताहरू लगायत हिँड्ने सडकमा जथाभावी कसैसँग पनि सम्बन्धन नगरिकन सडकमा ग्राइबल गरेकाले समस्या भएको भण्डारीले बताउनुभयो। साथै कसैसँग सम्बन्धन नगरी सडकमा ग्राइबल गर्दा अन्तिम चरणमा रहेको सुडा टाउन खानेपानी आयोजनालाई समेत प्रभाव पारेको आयोजनाले जनाएको छ। आयोजनामा परेको असर भेतकोट नगरपालिकाको वडा नम्बर 6, 7, र 8 बासिन्दालाई समेत समस्या हुन सक्ने आयोजनाले जनाएको छ।
कैलालीको त्रिनगर भन्सार नाका हुँदै नेपालभित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ। अध्यागमन कार्यालय कैलालीका अनुसार विगत केही वर्ष यता यो नाका भएर नेपाल घुम्न आउने पर्यटकको संख्या बढेको छ। गत वर्ष सन् 2017-2018 सुदूरपश्चिम हुँदै नेपालका विभिन्न ठाउँ घुम्न आउने पर्यटकको संख्या बढेको हो। सन् 2017 यस नाका भएर 36 पर्यटक नेपाल आएका थिए भने सन् 2018 त्यो संख्या बढेर 83 पुगेको अध्यागमन अधिकृत यादव भण्डारीले बताउनुभयो। उहाँले गत वर्षदेखि भारतसँगै तेस्रो मुलुक नेपाल घुम्न आउने पर्यटकहरूको संख्यामा समेत वृद्धि भएको बताउनुभयो। यद्यपि कैलाली भन्सार नाका भएर आउने अधिकांश पर्यटकहरूको रुझाइ पश्चिमका केही पर्यटकीय स्थलसँगै पूर्वका पर्यटकीय स्थलहरू हुने गरेका छन्। पर्यटकीय स्थल सुदूरपश्चिममा नभएका होइनन्, तर प्रचार प्रसारको अभावका कारण पर्यटकहरू यहाँ नरोकिने गरेको उहाँले बताउनुभयो। यसरी सन् 2019 मे महिनासम्म कैलालीको त्रिनगर नाका भएर नेपाल आउने पर्यटकको संख्या 44 पुगेको छ। सबैभन्दा बढी पर्यटकहरू जनवरीमा 17 आएका थिए। यसरी अध्यागमन कार्यालयले त्रिनगर नाका भएर सुदूरपश्चिमसँगै नेपाल घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको बताए पनि सुदूरपश्चिमका पर्यटन व्यवसायीहरूले भने सुदूरपश्चिमवासीले त्यसको फाइदा लिन नसकेको गुनासो गरे।
पुस्तौँदेखि अध्ययारोमा रहेका बझाङको थलारा गाउँपालिका वडा नम्बर 9 मालु मेला अब उज्यालो बनेको छ। स्थानीयहरूको पहलमा जडारी गाड दोस्रो लघु जलविद्युत आयोजना सुरु भएपछि गाउँवासीहरू उत्साहित बनेका छन्। जडारी गाडमा पावर हाउस रहेको 52 kW क्षमताको यस आयोजनाबाट मालु मेलाका 550 घरधुरीमा बत्तीको सुविधा पुगेको छ। दुर्गममा रहेको वडामा सबै घरधुरीमा बत्ती बाल्न पाउँदा गाउँलेहरू हर्षित भएको जलविद्युत आयोजनाका सचिव लोकेन्द्र विष्टले बताउनुभयो। बिजुलीलाई व्यवसायमा उपयोग गरी स्वरोजगारका कार्यक्रममा जोड दिने पनि स्थानीयको अपेक्षा छ। आयोजना निर्माणका लागि मालु मेलाका बासिन्दाहरूले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबाट 1.5 करोड र थलारा गाउँपालिकाबाट ₹38 लाख गरी ₹1.42 करोड खर्च गरेका थिए।
कैलालीको धनगढी बस पार्कको एक होटलमा युवकको शव फेला परेको छ। उपमहानगरपालिकाको वडा नम्बर 4 बस पार्क स्थित श्रीपाल होटलमा धनगढी उपमहानगरपालिका वडा नम्बर 5 तारानगरका आदर्श भट्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर कमल बहादुर विष्टले शुक्लाफाटा एफएमलाई जानकारी दिनुभएको छ। उनीसँगै रहेका धनगढीका दुईजनासँग सोधपुछ भइरहेको उहाँले बताउनुभयो। शङ्कास्पद अवस्थामा शव फेला परेकोले घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका पशु सेवा शाखा गुलेरिया कञ्चनपुरको आर्थिक वर्ष 2075-76 निशर्त र सशर्त तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन भएको व्यावसायिक फर्म प्रवर्धन गाई भैँसी बाख्रा बङ्गुर कुखुरा मासु पसल सुधार कृषक अनुदान कार्यक्रम अन्तर्गत व्यवसायी कृषकहरूले उक्त कार्यक्रममा छनौट भई विभिन्न वडा कार्यालय मार्फत आएका किसानहरूलाई अनुदान वितरण गरिएको छ। पशु सेवा शाखाको निर्धारित मापदण्ड बमोजिम निवेदन दिई छनौट भएका व्यवसायिक किसानहरूलाई उक्त अनुदान वितरण गरिएको हो। अनुदान रकमको चेक कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले कृषकहरूलाई हस्तान्तरण गर्नुभएको थियो।
पूर्व नेकपा एमाले निकट रहेको युवा संघ तथा युथ फोर्स डोटीका नेता सेती नदीमा बगेर बेपत्ता भएका छन्। आज आदर्श गाउँपालिका वडा नम्बर 5 स्थायी घर भएका पुष्कर बहादुर सिंह छिमेकीको मलामी गएका समयमा डोटीको शिखर नगरपालिका वडा नम्बर 11 क्षेत्रमा पर्ने सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी परीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो।
शान्ति सुरक्षाको अवस्था कमजोर हुँदै गएको भन्दै सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा धारणा राख्दै सांसदहरूले विप्लव नेतृत्वको नेकपाका हिंसात्मक गतिविधि नियन्त्रणमा लिन र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारको ध्यान आकर्षण गराएका हुन्। बैठकको सुरुमा बोल्दै काङ्ग्रेस सांसद लक्ष्मी परियारले असन्तुष्ट पक्षलाई वार्ता मार्फत मूल धारमा ल्याउनु पर्ने धारणा राख्नुभयो। सांसद शान्त चौधरीले आपराधिक संस्कृति राम्रो नभएको उल्लेख गर्दै देशले रगत नभई विकास मागेको बताउनुभयो। गोला बारुद छोडेर वार्तामा आउन पनि उहाँले विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो। काङ्ग्रेस सांसद सीतादेवी यादवले नेपालमा दुई तिहाईको सरकार भए पनि अहिले भने अर्धनिन्द्रामा रहेको जस्तो देखिएको टिप्पणी गर्नुभयो। गृहमन्त्री रामबहादुर थापाले नेकपा विप्लव भन्ने समूहले संविधान र राज्य व्यवस्थाका विरुद्ध गतिविधि गर्दै आएको जानकारी दिँदै उक्त समूहले जनपरिषद गठन गरेको र सेनाका 4 कम्पनी बनाएको बताउनुभयो।
प्रदेश र स्थानीय तहको आर्थिक कार्यप्रणाली र प्रशासनिक कामकारबाहीमा एकरूपता ल्याउन तथा पारदर्शी लेखा राख्ने उद्देश्यले सरकारले अन्तर सरकारी संचित कोष व्यवस्थापन प्रणाली सफ्टवेयर कार्यान्वयनमा ल्याएको छ। 2074 साल मङ्सिर 3 गते स्वीकृत भएको यो प्रणाली आर्थिक वर्ष 2075-76 753 स्थानीय तह र 7 प्रदेशमा लागू गर्ने लक्ष्य रहेको थियो। तर सबै स्थानीय तहमा इन्टरनेटको अभाव दक्ष जनशक्ति नहुनु जस्ता कारणबाट सरकारले यो प्रणाली अनिवार्य गर्न सकेको थिएन। तर आगामी आर्थिक वर्ष 2076-77 बजेट भने सूत्र प्रणालीबाटै बनाउने गरी हिजो सबै स्थानीय तहलाई पत्राचार गरिएको छ। पछिल्लो समय मन्त्री परिषदको वैशाख 17 गतेको बैठकले सबै स्थानीय तहमा सूत्र लागू गर्ने निर्णय गरेको थियो। अब एउटा खेल खबर। नेपालमा पहिलोपटक महिला गोल्डकप फुटबल प्रतियोगिता कैलालीको धनगढीमा हुने भएको छ। शैलेश्वरी स्पोर्ट्स क्लब धनगढीले आगामी मङ्सिर 5 गतेदेखि 14 गतेसम्म धनगढी स्थित रङ्गशालामा प्रथम अभिषयपाल गोल्डकप आयोजना गर्ने भएको हो। आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सो प्रतियोगितामा 7 प्रदेशका 7 र 3 विभागीय टिमको सहभागिता रहनेछ। क्लबका अध्यक्ष घनश्याम भट्टका अनुसार प्रतियोगिताको विजेता टिमलाई 5,01,000 उपविजेतालाई 2,51,000 पुरस्कार प्रदान गरिनेछ। यस्तै हरेक विधामा उत्कृष्टलाई 10,000 र प्रत्येक खेलका म्यान अफ द म्याचलाई 5,000 पुरस्कार दिइने जनाइएको छ।
अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण आज सुदूरपश्चिम क्षेत्र पनि प्रभावित।
सुदूरपश्चिम प्रदेश सरकारले टोल टोलमा कमिसनका योजना बाँडेको कैलालीको धनगढी उपमहानगरपालिकाका प्रमुखको आरोप।
कञ्चनपुरको लालझाडी गाउँपालिकाद्वारा यस चालु आर्थिक वर्षको अधिकांश बजेट सडक निर्माण शिक्षा र स्वास्थ्यमा खर्च।
कैलालीको त्रिनगर भन्सार नाका हुँदै नेपाल भित्रिने पर्यटकको संख्यामा वृद्धि।
बझाङको थलारा गाउँपालिका मालुबेलाका स्थानीय बिजुली पाएपछि हर्षित।
शान्ति सुरक्षाको अवस्था कमजोर हुँदै गएको भन्दै सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण।
र नेपालमा पहिलो पटक महिला गोल्ड कप फुटबल प्रतियोगिता कैलालीको धनगढीमा हुने। हस्त समाचार बुझ्न सकिन्छ। प्राविधिक मित्र मोहन ओझाजीलाई धेरै धेरै धन्यवाद।